अब प्रभुको इच्छाले चाहिँ हामी प्रेरित 9:10-11 सुसमाचार कसरी अन्य जातिहरू कहाँ फिजिएर जान्छ। अहिलेको लास्टमा हामीले अध्ययन गर्दाखेरि सुसमाचार अब यरुसलेमबाट बाहिर गयो, समारियामा गयो, त्यसपछि अफ्रिकामा एकजना यहुदी धर्म अपनाएको एउटा व्यक्ति जसले चाहिँ विश्वास गर्यो अनि अब चाहिँ अन्य जातिहरूका सुसमाचार पुगेको कुरा चाहिँ अध्ययन गर्नेछ। हामीले प्रेरितको पुस्तकको अध्ययनमा हामीले के देखिसक्यौँ भने सुसमाचार चाहिँ सुरुमा कस कहाँ गयो, यहुदीहरू कहाँ गयो, त्यो चाहिँ प्रेरित 2:5 चाहिँ अथवा पेन्टेकोस्टको दिनमा कसरी त्यो भयो भन्ने कुरा चाहिँ हामीले हेऱ्यौँ। अनि त्यसपछि यो अघि भर्खरको क्लासमा चाहिँ हामीले देख्यौँ कि सुसमाचार चाहिँ अब समारियाकाहरूका गयो, 8 अध्यायमा हामीले त्यो अध्ययन गर्यौँ। अब चाहिँ हामी के सिक्न लागिरहेको छ भने सुसमाचार सबभन्दा पहिलो पटक अन्य जातिहरूमा गएको, जो चाहिँ यहुदी हामी बन्छौँ भनेर उनीहरूले भनेका थिएनन्। इथियोपियाको मान्छे त ऊ म यहोवा परमेश्वरलाई मान्छु भनेर चाहिँ उसले भनिसकेको थियो, ऊ यहुदी बनिसकेको थियो जन्मले यहुदी नभए पनि। तर अब चाहिँ हामी के देख्छौँ भने जो न जन्मले यहुदी न मान्नेले यहुदी होइन, पुरै अन्य जाति, त्यस्तो व्यक्तिका चाहिँ सुसमाचार पुगेको हामी पहिलो पटक भएको घटनाहरू हेर्न लाग्दछौँ। अब याद गर्नुहोस् पहिलो अध्यायको 8 प्रभु येशूले आफ्नो चेलाहरूलाई अब स्वर्ग उचालेर जानु अगाडि कहाँ कहाँ सुसमाचार चाहिँ सुनाउनु अथवा कहाँ कहाँ तिमीहरू मेरो निम्ति गवाही हुनुपर्छ भन्नुभएको कुरा 8 फेरि एकचोटि पढौँ। प्रेरित 1:8, तर पवित्र आत्मा तिमीहरूमाथि आउनु भएपछि तिमीहरूले सामर्थ्य पाउनेछ र यरुसलेममा, त्यो भयो सुरुवातको बिन्दु। एकचोटि छ नि लुका 24 यहाँ पल्टाइहाल्नुहोस् त, अनि फेरि प्रेरितमा फर्किनेछौँ। लुका 24:49 जहाँ चाहिँ प्रभु येशूले यसरी भन्नुभएको थियो, अनि हेर म मेरो पिताको प्रतिज्ञा तिमीहरूमाथि पठाउँछु। पिताको प्रतिज्ञा भनेको चाहिँ के कुरा गर्नुभएको हजुर? पिताको प्रतिज्ञा भन्ने चाहिँ कसको कुरा हो? यो पवित्र आत्मा म मेरो पिताको प्रतिज्ञा तिमीहरूमाथि पठाउँछु, तर माथि बाटोको सामर्थ्य पवित्र आत्मा नपाउन्जेल तिमीहरू यरुसलेम सहरमा रहिरह भनेर भन्नुभयो। त्यसैले यरुसलेमबाट चाहिँ, अनि 47 पनि मैले यहाँ 47 विशेष देखाउन खोजेको हेर्नुहोस् त, अनि यरुसलेमदेखि के गरेर सुरु गरेर सबै जातिहरूको बिचमा उनीहरूको नाममा पश्चाताप र पापहरूको क्षमाको प्रचार गरिनुपर्छ। त्यसैले यरुसलेम चाहिँ सुरुवातको बिन्दु हो। फेरि फर्केर जाउँ प्रेरित 1:8 है, तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ र यरुसलेममा सुरुको बिन्दु, त्यसपछि के लेखेको छ, सारा यहुदियामा, यो चित्रमा हेर्नुभयो भने यहुदा यहुदिया भनेर यहाँ उल्लेख छ, यो भयो यहुदीहरूको बसोबास गर्ने ठाउँ यहुदिया है। अनि त्यसपछि अनि सामरियामा, यो भयो सामरीहरू बस्ने बसोबास गर्ने ठाउँ। अनि त्यसपछि 4 अनि पृथ्वीको छेउसम्म तिमीहरू मेरो निम्ति साक्षी हुनेछ। यो चाहिँ भयो अन्य जातिहरूको बसोबास गर्ने ठाउँ पृथ्वीको पल्लो छेउ। त्यसैले यहाँ म बोर्ड भएको भए लेख्थेँ सुरुमा चाहिँ उनीहरू साक्षी कहाँ कहाँ आउनुपर्ने, 1 लेख्ने यरुसलेममा, 2 लेख्ने यहुदियामा सारा यहुदिया, 3 लेख्ने सारा समारियामा, 4 लेख्ने पृथ्वीको छेउसम्म। यरुसलेम होइन सुरुको बिन्दु, त्यहाँबाट सुसमाचार सुरु हुने। यहुदिया चाहिँ कसको बसोबास गर्ने ठाउँ रे, यहुदीहरूको घर भनौँ बसोबास गर्न, सामरी सामरीहरू बस्ने ठाउँ भइहाल्यो, अनि पृथ्वीको छेउसम्म भनेको बस्ने ठाउँ भयो अन्य जातिहरू. अब परमेश्वरले हामी अब के अध्ययन गर्नेछौँ भने यो नौ अध्यायको सुरुको भागमा चाहिँ पल्टाउँ, त्यहाँ चाहिँ हामी पढ्छौँ कि कसरी सावलले मुक्ति पाए, पावलले मुक्ति कसरी पाए. अनि प्रेरित नौ अध्यायको बाँकी भाग अथवा अन्तिम भागमा चाहिँ हामीले के पढ्छौँ भने फेरि पत्रुसलाई नै परमेश्वरले कसरी विशेष तरिकाले प्रयोग गर्नुभयो. याद हुन्छ एकदेखि बाह्रमा मूल त पत्रुसको कुरा छ, हुन त त्यहाँ स्टिफनस फिलिप पनि देख्यौँ, तर फेरि अब पत्रुस कहाँ फर्केर आएको छ जसलाई परमेश्वरले विशेष तरिकाले फेरि प्रयोग गर्नुभएको देख्न लागेको छ. हेर्नुहोस् त नौ अध्यायको 32 पदमा एउटा सहरमा पुगेको छ पत्रुस, त्यहाँ 32 पदमा पढ्छौँ, अनि यस्तो भयो पत्रुस सबै ठाउँहरूबाट भएर जाँदा लिड्डामा बस्ने पवित्र जनहरूका पनि झरे. अब यहाँ चित्रमा हेरौँ, यहाँ चाहिँ लिड्डा भन्ने यहाँ छ है, अलिकति माथितिर गएको छ यरुसलमबाट लिड्डा, अनि त्यहाँ माथि हेर्नुभयो भने त्यहाँ आँखा लगाउँदै गर्नुभएको छ यदि तपाईँको आँखाले छुट्याउन सक्छ भने है. लिड्डामा त्यहाँ भएका विश्वासीहरू कहाँ झरे भने छ. अब तपाईँले बुझ्न सक्नुहुन्छ किन झरे भनेको, किनभने अल्को ठाउँबाट तल झरेको छ भने है, यरुसलम माथि छ. अनि यो चाहिँ कति टाढा थियो भने यरुसलमबाट लगभग 50 किलोमिटर, अनि यो चाहिँ यरुसलमबाट उत्तर पश्चिमतिर हानेर लाग्नु पर्थ्यो, अनि भूमध्य सागरबाट टाढा थिएन. यो चाहिँ भूमध्य सागर हो, जुन चाहिँ यो नीलो देख्नुहुन्छ मेडिटेरेनियन सी भूमध्य सागर. पत्रुसले त्यहाँ एकजना पक्षघात रोग लागेको मान्छेलाई भेट्टायो. पक्षघाती उसको चाहिँ आफ्नो शरीरको अङ्गहरू उसले चलाउन सक्दैन थियो, हात खुट्टाहरू, त्यसैले ऊ के हुन्थ्यो, ऊ ओछ्यानको ओछ्यानमै कति लामो समयदेखि रहेछ. हेर्नुहोस् त 33 पद, अनि त्यहाँ बस्ने उनले एनियास नाम भएको कुनै एउटा मानिसलाई भेट्टाए जो 8 वर्षदेखि ओछ्यानमा परेको थियो र उसलाई पक्षघात भएको थियो. अब 2-4 दिनलाई बिरामी भाव होइन, तपाईँ कहिले बिरामी भन्नुभएको छ, 2-4 दिन, एक दिन कोही कोही भेटिन्छ कि कहिले पनि बिरामी भएको छैन भन्ने पनि भेटिन्छ, हुँदो रहेछ त्यस्तो. तपाईँ त हुनुभएको होला होइन, 1 हप्तासम्म बिरामी हुनुभएको छ, कतिजना हुनुभएको छ एकचोटि यस्तो हेर्नु त कतिजना 1 हप्तासम्म बिरामी भएको, अलिअलि रहेछ अलिअलि रहेछ, धेरै जस्तो बलियाहरू रहेछ त्यहाँ. तर 8 वर्षसम्म बिरामी हुन कस्तो लाग्छ होला तपाईँ, 8 वर्ष ओछ्यानमा, 8 वर्ष भनेको 400 हप्ता, 1 हप्ता त केही नै केही. अनि त्यो दिन चाहिँ एउटा ज्यादै ठुलो आश्चर्यकर्म परमेश्वरले गर्नुभयो पत्रुसद्वारा. हेर्नुहोस् न 34 पद, अनि पत्रुसले उनलाई भने, एनियास के अरे ऐनियास, यीशु ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ, उठ र आफ्नो ओछ्यान लगाऊ. अनि तुरुन्तै ऊ उठ्यो. अनि यो आश्चर्यकर्म चाहिँ कसले गरेको थियो, पत्रुसले होइन परमेश्वरले, परमेश्वरले, किनभने यही ल्याएको छ, येशु ख्रीष्टले तिमीलाई निको पार्नुहुन्छ उसले भनेको छ. जब वरिपरि बस्ने मानिसहरूले यो मान्छे पक्षघाती पुरै निको भएको जब देखे, के भयो त्यहाँ 35 पद माइनस, अनि लिड्डा र सारोन है, यो चाहिँ बेसीमा हो है, सुन्दर बेसी छ भनेर लेखिन्छ किताबहरूमा, लिड्डा र सारोनमा बस्ने सबैले उसलाई देखे र प्रभुतिर फर्के. फेरि याद गर्नु एकदम छोटकरीमा बताएको, आश्चर्यकर्म देखे अनि सुसमाचार नसुनी गर्न विश्वास गरे भने होइन यो कहिले पनि देखे, अनि त्यसपछि उनीहरूको कान चाहिँ एकदम ठाडो भयो, कसरी भयो. अनि पत्रुसले जहिले पनि फेरि प्रचार गर्थ्यो, अब हरेकचोटि यहाँ दोहोऱ्याएर छ, यो त पुस्तक एकदम मोटो हुन्छ होइन. अनि यहाँ चाहिँ पहिला नै नमुना दिइसक्यो कसरी पत्रुसले प्रचार गर्थ्यो, 3 अध्यायमा हामीले विशेष गरी पुरै अध्याय त्यसरी दिएको छ. अनि सुसमाचार सुनेपछि चाहिँ उनीहरू प्रभुतिर फर्के भनेको पश्चाताप गरेर विश्वास गरे। अनि तर त्यो पक्षघातको रोगीलाई निको पार्ने त्यो चङ्गाई पछि त्योभन्दा पनि अझ ठुलो आश्चर्यकर्म पो भयो त्यहाँ। किनभने पक्षघात रोग लाग्नु भने त एउटा हो, तर मर्नु भने त अर्कै हो। एउटा मरेको मान्छेको अब यहाँको जीवनमा एउटा जीवन त के भन्यो मरिसक्यो, तर उसको मा एउटा आश्चर्यकर्म छ। 36 पदमा हेर्नुहोस् त, त्यहाँ योप्पा भन्ने सहरमा एउटा विश्वासी थियो है। 36 पद, जब अब योप्पामा तबिथा जसको अर्थ हुन्छ डोरकास है, त्यसको ग्रिक नाम चाहिँ होइन मा चाहिँ डोरकास भनिन्थ्यो, अर्थ लगाउँदाखेरि चाहिँ हाम्रो प्रकाशजीलाई चाहिँ लाइट भनेर जस्तै तर यहाँ चाहिँ तबिथा चाहिँ उसको नाम रहेछ। नाम भए कि कुनै एउटी चेली थिइन्, तिनी असल असल काम र दानहरूले भरिएकी थिइन् जो तिनले गर्थिन्। ऊ चाहिँ केले भरिएको थियो यो स्त्री? असल असल कामहरूले। कस्तो राम्रो बयान यो स्त्रीको, असल असल कामहरूले भरिएकी है, दानहरूले भनेको अरूलाई मद्दत गर्ने। भनेपछि उसले प्यायसम्म एकदम खाँचोमा परेकाहरूलाई, गरिबहरूलाई, विधवाहरूलाई चाहिँ उनले मद्दत गर्दोरहेछन्। अनि कसरी मद्दत गर्दोरहेछ हामी यहाँ पढ्छौँ 39 पदमा हेर्नुहोस् त, तब पत्रुस उठेर तिनीहरूसँग गए अनि उनी आइपुगेपछि तिनीहरूले उनलाई माथिल्लो कोठामा लगे अनि सबै विधवाहरू रुँदै कोट र लुगाहरू देखाउँदै उनको छेउमा उभिए, जुन चाहिँ डोरकासले उनीहरूका साथ नहुँदा बनाएकी थिइन्। यो डोरकासले चाहिँ विधवाहरूको लागि लुगाहरू बुन्दिने अनि उनीहरूलाई केही न्यानो हुने होस् लगाउने होस् भनेर हुँदै नहुनेको लागि चाहिँ यसरी सहायता गर्दो रहेछ। अनि यसले हामीलाई के सम्झना गराउँछ भने हामीले पनि सबैलाई भलाइ गर्नुपर्छ भनेर सिकाइएको छ नि। एकचोटि पल्टाउनुहोस् त गलाती 6:10, गलाती 6:10 तबिथा डोरकास, गलाती 6:10 हामीलाई अब भनिएको छ, यसकारण हामीसँग मौका हुँदै नै, हामी विश्वासीहरूलाई भन्दैछ, हामीसँग मौका हुँदा नै सबैका लागि भलाइका काम गरौँ, विशेष गरेर विश्वासका घरानाहरूका लागि, सबैका लागि हामीले भलाइ गरौँ भनेछ, विशेष गरी विश्वासीहरूको लागि। अब यो योप्पा सहर जहाँ तबिथा थियो, यहाँ चित्रमा हेर्नुहोस् त, लिद्दाबाट अलिकति मास्तिर छ अनि अझ भूमध्य सागरको किनारनिर छ यो चाहिँ। यो चाहिँ लिद्दाबाट 18 किलोमिटर भनेपछि सायद टिस्टुङ देउरालीबाट सिंहबन्जानसम्म होला कि मेरो अनुमान है, जहाँ चाहिँ के अरे लिड्डामा चाहिँ को छ? लिड्डामा पत्रुस छ, अहिले यहाँलाई चङ्गाई गर्न प्रयोग गर्न परमेश्वरले। योप्पामा चाहिँ डोरकास छ अनि त्यसपछि यो योप्पा सहरको यसै सम्झना गर्ने भने 100 वर्ष अगाडि चाहिँ त्यहाँबाट योना भन्ने भविष्यवक्ता परमेश्वरबाट भाग्न खोजेको, कस्तो मुर्खको काम है, परमेश्वरबाट भाग्न सकिन्छ रे, तर जहाज लिएर योप्पा सहरबाट भाग्न खोजेको, त्यहीँ बन्दरगाहमा पुगेको है। परमेश्वरले उसलाई चाहिँ पूर्वतिर पठाउन खोज्नु भएको थियो निनवे सहरमा, असिरियाको राजधानीमा, के अरे परमेश्वरको बारेमा बताउन, पश्चातको खबर सुनाउन, तर ऊ चाहिँ ऊ यतातिर भाग्न खोजिरहेछ पश्चिमतिर। अनि यो के अरे योप्पा सहरमा चाहिँ एउटा घटना घट्छ, अब 37 पदमा हेर, डोरकास एकदम बिरामी भयो त्यसरी 37 पद, अनि ती दिनहरूमा यस्तो भयो तिनी बिरामी भइन् र मरिन्। अनि विश्वासीहरूलाई थाहा थियो पत्रुस चाहिँ अब 15-18 किलोमिटर मात्र टाढा छ, अनि पत्रुसलाई बोलाइ पठाए, आइदिनुहोस् चाँडै आइदिनुहोस्, हतार गरेर आइदिनुहोस् योप्पामा भनेर चाहिँ खबर पठाए। जुन चाहिँ यहाँ 38 पदमा पढ्छ अनि लिद्दा चाहिँ योप्पाको नजिकै भएको हुनाले र पत्रुस त्यहाँ छन् भनी चेलाहरूले सुनेका हुनाले हामी कहाँ आउनुमा ढिलो नगरिदिनुहोस् भनी बिन्ती गर्दै तिनीहरूले दुईजना मानिसलाई उनी कहाँ पठाए। अब डोर्कस त मरिसक्यो नि तर यो पत्रुसलाई पठाएको छ बताउनलाई। अनि पत्रुस आउँछ अनि त्यहाँ चोटामा राखेको रहेछ माथि अनि जहाँ डोर्कासको लास त्यहाँ छ त्यहीँ जान्छ अनि त्यहाँ पस्रिरहेको छ अनि पत्रुसले के भन्छ भने सबैलाई बाहिर पठाउँछ सबभन्दा पहिला अनि त्यसपछि उसले के गर्छ हेर्नुहोस् त 9:40 पद तर पत्रुसले सबैलाई बाहिर पठाएर घुँडा टेकी प्रार्थना गरे। सबभन्दा पहिला चाहिँ उसले के गर्छ अनि त्यसपछि के गर्छ अचम्मको काम परमेश्वरले गर्नुहुन्छ अनि त्यस शरीरतिर फर्केर भने तबी त उठ अनि तिनले आफ्ना आँखा खोलिन् अनि पत्रुसलाई देखेर तिनी उठेर बसिन्। जुन परमेश्वरले तबितालाई यो शारीरिक जीवन दिनुभएको होइन तपाईँको शरीर कहाँबाट पाउनु भयो डाक्टरले बनाएर आफूले बनाए पनि होइन है परमेश्वरले दिनुभयो अनि उसलाई चाहिँ फेरि त्यो शरीरमा जीवन दिन सक्नुहुन्थ्यो प्रभु यीशु आफै बौरी उठ्नुभयो लाजसलाई बौराउनु भयो अब पत्रुसद्वारा यो काम गर्नुभयो तर त्योभन्दा पनि महत्त्वपूर्ण डोर्कसलाई शारीरिक जीवन फेरि दिनुभयो तर तपाईँलाई चाहिँ अनन्त जीवन दिन सक्नुहुन्छ मलाई अनन्त जीवन दिन सक्नुभयो है कस्तोलाई दिनुहुन्छ जसले प्रभु यीशुलाई विश्वास गर्छ यो 6:47 के लेखेको छ साँचो साँचो म तिमीहरूलाई भन्दछु प्रभु यीशुले भन्नुभयो जसले म माथि विश्वास गर्दछ उसँग के हुन्छ अनन्त जीवन हुन्छ। अनि यो 5:24 हिजो सुनेका थियौँ होइन साँचो साँचो म तिमीहरूलाई भन्दछु जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुने माथि के गर्छ विश्वास गर्दछ ऊ चाहिँ उसँग चाहिँ अनन्त जीवन हुन्छ अनन्त जीवन दिन सक्नुहुन्छ। अब यसको प्रतिफल चाहिँ के भयो भने त्यहाँ पनि अब यो कुरा फैलिन्छ हेर्नुहोस् त 41 पहिला पढ अनि तिनलाई आफ्नो हात दिएर उनले तिनलाई उठाए अनि पवित्र जनहरू र विधवाहरू बोलाएर उनले तिनलाई जीवित देखाइदिए अनि सारा योप्पाभरि यो सहर यो कुरा थाहा भयो यो चाहिँ हो अरे खालको कुरा होइन यो सारा सबैलाई सार्वजनिक अति दर्शनीय खालको आश्चर्य गर्नु भएको थियो अनि धेरैले प्रभुमा विश्वास गरे। फेरि सुसमाचारद्वारा अब 43 पदमा एकचोटि ध्यान दिनुहोस् त के हुन्छ यहाँ अनि यस्तो भयो उनी योप्पामा के अरे जोप्पामा मैले अहिले योप्पा किन भनिरहेको छु है यहाँ चाहिँ जोप्पा भनेको छ योप्पा भनेको थिएन त माथि जोप्पा नै रहेछ ल ठिक छ ठिक छ अनि जोप्पामा छाला बनाउने एकजना सिमोनसँग कति दिनसम्म बसेछ पत्रुस धेरै दिनसम्म बसेछ किन बस्यो होला अवश्य नै महान आज्ञाको तेस्रो भाग पुरा गर्नलाई खालि सुषमा सुनाउने दौडो होइन मैले जे जे आज्ञा गरेँ तिनीहरूलाई सबै कुरा सिकाऊ त्यसैले त्यहाँका विश्वासीहरूलाई सिकाउनलाई उसले समय लिएको छ। कसको घरमा बसिरहेछ उसको नाम पनि सिमोन रहेछ अब पत्रुसको नाम पनि सिमोनै हो पत्रुस त प्रभुले दिनुभएको उपनाम हो नि त उसलाई अब त्यसैले यहाँ अलमल हुनु भएन है कुन चाहिँ सिमोनको कुरा गर्दछ त्यसैले डाक्टर लुकाले पनि हामीलाई यसरी भन्छ छाला बनाउने सिमोन के भनेको छाला बनाउने सिमोन उसको पेसा चाहिँ के रहेछ भने पशुहरूको छालाहरूसँग काम गर्ने मान्छे रहेछ अनि उसले चाहिँ त्यसबाट काममा लाग्ने छाला चाहिँ तयार गर्थ्यो अब विभिन्न प्रक्रियाहरू अपनाउनु पर्थ्यो उसले अनि त्यसबाट अनेक वस्तुहरू बनाउन सक्थ्यो त्यस भयो भनेपछि हामीले अलिकति अनुमान गर्न सक्छौँ होला है उसको यो व्यापार चाहिँ अलिकति गनाउने खालको व्यापार थियो भन्न सकिन्छ होला होइन त्यो अब छाला मरेको मरेको पशुको छालाहरूसँग काम गर्नु परेको छ होइन अनि उसलाई चाहिँ त्यसैले के चाहिन्थ्यो पानी चाहिन्थ्यो धेरै उसको कामको लागि त्यसैले ऊ कहाँ बस्थ्यो 10:6 हेर्नुहोस् त अब 10:6 तिनी चाहिँ छाला बनाउने कुनै एउटा सिमोनका पाहुना छन् जसको घर समुद्रकै किनारमा छ है अनि त्यसैले गर्दा उसको कामले गर्दा पनि त्यहाँ बसेको देखिन्छ। अब यहुदीहरू थिए यहुदीहरू प्राय जसोले चाहिँ छालाको काम गर्ने मान्छे भनेपछि चाहिँ है छिछी गर्थे उनीहरूले विशेष गरी किनभने त्यो गनाएको कारण मात्र होइन, विशेष गरी किनभने यहुदीहरूले चाहिँ अशुद्ध मान्ने पशुहरूसँग पनि कहिले काहीँ उनीहरूले काम गर्नु पर्थ्यो। अनि अब हाम्रो घटनामा चाहिँ के जान्छ, कहाँ पुग्छ भने अब एउटा अन्य जातिले मुक्ति पाउँछ, उसको साथसाथमै धेरैजनाले पनि। उसको नाम हो कर्नेलियस। ऊ कहाँ बस्छ? दश अध्यायको एक पदमा हेर्नुहोस् त, तर सिजरियामा कर्नेलियस नाम भएको एकजना मानिस थिए जो इटाली भनिने पल्टनका सुबेदार थिए। कर्नेलियस चाहिँ सिजरियामा बस्दो रहेछ। सिजरिया पनि कहाँ पर्छ है? अब जोप्पा भन्दा पनि अझ उत्तरमा, भूमध्य सागरकै किनारमा। अब हेरि यहाँ हेरौँ, मैले यहाँ सङ्केत गरेको छु कि छैन, छ रहेछ सिजरिया है। अब मासतिर है परेछ, होइन सामरिया भन्दा पनि माथि छ यो
सिजरिया।
अनि ऊ चाहिँ उसको पेसा के रहेछ? पल्टनको सुबेदार। अनि त्यो भनेको चाहिँ के भने, सयजना सिपाहीहरूको ऊ चाहिँ कप्तान रहेछ। सयजना सिपाही, यो चाहिँ अनुवाद गर्दै सुबेदार भनेको छ, सेन्चुरियन भनेको छ ग्रिकमा, के अरे इङ्ग्लिसमा। अनि अब कर्नेलियसको बारेमा तपाईँले सबभन्दा याद गर्नुपर्ने, सबभन्दा महत्त्वपूर्ण एउटा बुझा छ, त्यो के हो? ऊ चाहिँ एउटा अन्य जाति हो। यो बुझ्ने हो भने किन यहाँ परमेश्वरले यसरी यहाँ प्रस्तुत गर्ने, ऊ चाहिँ एउटा अन्य जाति हो। तपाईँ भन्नुहोस् के हो त्यो अन्य जाति भनेको? अन्य जाति भनेको चाहिँ ऊ यहुदी होइन। यहुदी भनेको हो त, यहुदी भनेको चाहिँ यस्तो व्यक्ति हो जसले यसरी भन्न सक्छ, म उसले भन्छ म चाहिँ अब्राहमको अनि इसहाकको र याकूबको सन्तान हो, त्यो चाहिँ भन्न सक्नुपर्छ। अनि मात्र ऊ यहुदी हो, अब्राहमको मात्र भनेर पनि पुग्दैन, किनभने अरबीहरू पनि अब्राहमको सन्तान हो इस्माएलबाट है। तर म अब्राहमको इसहाकको र त्यति मात्र भनेर पनि पुग्दैन, किनभने एदोमीहरू चाहिँ, एदोमीहरू भन्ने चाहिँ जुन चाहिँ अहिले यो मिसागरको पश्चिमपट्टि बस्नेहरू, उनीहरू चाहिँ इसहाकको सन्तानहरू पनि छन् है, जोर्डन इत्यादि है। त्यसैले अब्राहमको, इसहाकको र याकुबको सन्तान हो भन्न सक्नुपर्छ, किनभने याकुबबाट चाहिँ इजरायलको बाह्र कुल आएको हो। अब एउटा अन्य जातिले यो भन्न सक्दैन। अब कर्नेलियस त्यसैले, ऊ चाहिँ यहुदी थिएन, ऊ चाहिँ के थियो? एउटा अन्य जाति थियो। यहुदीहरू चाहिँ परमेश्वरको विशेष सुनिएका जनहरू हुन्। परमेश्वरले उनीहरूलाई ज्यादै उद्देगका आत्मिक आशिषहरू दिनुभयो। परमेश्वरले उनीहरूलाई यहाँ हेऱ्यो भने मूसाद्वारा व्यवस्था दिनुभयो। परमेश्वरले यहुदी जातिहरूसँग करारहरू, विभिन्न करारहरू बाँध्नुभयो, यो सम्बन्ध है। परमेश्वरले उनीहरूलाई ज्यादै सुन्दर प्रतिज्ञाहरू दिनुभयो। अनि उनीहरूलाई परमेश्वरले घरिघरि अगमवक्ताहरू पठाउनु भयो, यशया, यर्मिया, मिका, मलाकी, यिनीहरू पठाउनु भयो। अनि परमेश्वर चाहिँ उनीहरूकै बिचमा एउटा विशेष तरिकाले बास गर्नुभयो। सुरुमा चाहिँ भेट हुने पालमा, पछि चाहिँ यरुसलमको मन्दिरमा। अनि अझ भन्नुपर्दा सबभन्दा ठुलो कुरा त, मुक्तिदाता यीशु ख्रीष्ट स्वयं एउटा यहुदी भएर जन्मिनु भयो। एक्चुअली रोमी नौ अध्यायमा पल्टाउनुहोस् न, रोमी नौको तिनदेखि पाँचमा, पावलले लेख्दैछन्, किनकि मेरा भाइहरू, भनेपछि यहुदीहरू, किनकि मेरा भाइहरूका निम्ति जो शरीर अनुसार मेरा आफन्तहरू हुन्, बरु म नै ख्रिस्टबाट स्थापित भएको भए हुन्थ्यो भन्ने इच्छा म गर्दथे। पावल एकदमै भारी व्यथा छ उसलाई, इजरायलीहरूले पश्चाताप गरोस् भन्ने। चार पद, ती इजरायलीहरू हुन्, धर्मपुत्र हुने हक, महिमा भनेको थियो चाहिँ उज्यालो बादल जुन देखा पर्थ्यो इजरायलमा विभिन्न इतिहासको घटनाहरूमा, बाचाहरू भनेको यो प्रतिज्ञा करारहरू, व्यवस्था दिने काम, परमेश्वरको सेवा भनेको भेटो नेपाल मन्दिर, र प्रतिज्ञाहरू मसीहको प्रतिज्ञा उनीहरूकै हुन्, र पुर्खाहरू पनि उनीहरूकै हुन्। पुर्खाहरू भनेको अब्राहम, इसहाक, याकूब, उनीहरूले भन्न सक्छ हामी उसको सन्तान, हामीले त सक्दैनौँ। र उनीहरूबाट शरीर अनुसार को पनि आउनुभयो? ख्रिस्ट पनि आउनुभयो। अनि हिब्रू भाषामा चाहिँ ख्रिस्टलाई के भनिन्छ? मसीह पनि आउनुभयो। त्यसैले हामीले जय मसीह भनेको चाहिँ ख्रिस्ट,
लाई प्रशंसा भनेको हैन ख्रीष्ट शरीर अनुसार चाहिँ ख्रीष्ट पनि इजरायली भएर आउनु भयो जो चाहिँ तर उहाँ मान्छे मात्र होइन यहाँ भनेको जो चाहिँ को हुनुहुन्छ सर्वोच्च सदा सर्वदै अन्य परमेश्वर हुनुहुन्छ परमेश्वर नै उनीहरूको बीचमा यसरी आउनुभयो मानिस बनेर वचन शरीर हुनुभयो अब अन्य जातिहरूलाई यी यस्ता आत्मिक आशिषहरू थिएनन् यसरी हेर्नुहोस् त एफएससी दुई अध्यायमा अन्य जातिहरूलाई यी दिएको थिएनन् एफएससी दुईको बाह्रमा हामी पढ्छौँ त्यस समयमा तिमीहरू भनेको अन्य जातिहरूले लेख्दैछन् जो विश्वास गरेका छन् त्यस समयमा तिमीहरू ख्रीष्ट विहीन थियो तिमीहरू कुनै मसीहको प्रतिज्ञा र आशा थिएन तिमीहरूमा इजरायलको नागरिकताबाट अलग प्रतिज्ञाका बाचाहरूबाट पराई आशा नभएका र संसारमा परमेश्वर रहित थियो त्यसले अन्य जातिहरू हुनु भनेको चाहिँ ख्रीष्ट रहित हुनु कुनै आशा नहुनु यो संसारमा परमेश्वर रहित हुनु है परमेश्वर नै नहुनु त्यसैले त अब ढुङ्गा मुढा पूजाहरू बस्छन् पहिलो थेसलोनिकी चारको पाँचमा पनि छ पहिलो थेसलोनिकी चारको पाँचमा यसरी बयान गरेको छ अन्य जातिहरू भनेको को हुन् पहिलो थेसलोनिकी चारको पाँच परमेश्वरलाई नचिन्ने ती अन्य जातिहरूले जस्तै कुइच्छाको प्रबल वासनाले होइन भनेको अब उनीहरू चाहिँ परमेश्वरलाई नचिन्नेहरू अन्य जातिहरू अब कर्नेलियस त्यसैले ऊ यहुदी थिएन ऊ चाहिँ एउटा अन्य जाति थियो तर कर्नेलियस चाहिँ परमेश्वरको डर राख्ने मान्छे चाहिँ थियो त्यो चाहिँ दश अध्यायको दुई पदमा छ हेर्नुहोस् त प्रेरित दश अध्यायको दुई प्रेरित दशको दुई जो भक्ति गर्ने र आफ्नो सारा घरानासँग परमेश्वरको डर राख्ने मानिस थिए हाम्रो देशमा पनि यस्तै एउटा मानिसको कथा मैले तपाईँ इतिहास मैले बताएको छु तिरबहादुर देवान उसले कहिले पनि प्रभु येशूको बारेमा सुनेको थिएन संघसभा तर उसले चाहिँ परमेश्वरको डर चाहिँ कसरी राख्न सक्यो सिक्यो सक्यो बाइबल केही पनि नसुनिकन उसले चाहिँ जुन रीतिथितिमा र उनीहरूको राईहरूको चलनसार हुर्काएको थियो त्यो सबै उसले इन्कार गरे यो हुनै सक्दैन यत्रो बनाउने जो हुनुहुन्छ उहाँलाई म मात्र मान्छु भनेर उसले निर्णय गर्यो जवान अवस्थामा नै अनि पछि गएर उसले सुसमाचार पाए त्यसैले सृष्टिबाट पनि एउटा अन्य जातिले चाहिँ परमेश्वर हुनुहुन्छ म ढुङ्गालाई पुज्दिनँ म चाहिँ एउटा रुखको फेदमा गएर ढोक्दिनँ म गाईलाई मान्दिनँ पुज्दिनँ म कुकुर पूजा गर्दिनँ म धुप चढाउँदिनँ यो फोटोलाई भन्न सक्छ कर्नेलियसले त गर्यो तिरबहादुर देवानले गर्यो है अब्राहम नि अब्राहम पनि त्योभन्दा अगाडि त यहुदी भन्ने पनि थिएन नि ऊ चाहिँ मूर्ति पूजकहरूको बिचमा जन्मेको हुर्केको मान्छे हो इराकमा बेबिलोनियामा तर ऊ चाहिँ सबैलाई त्यागेर सृष्टिकर्ता परमेश्वरलाई जब कहाँ हेर्न थाल्यो परमेश्वरले उसलाई अझ प्रकाश दिनुभयो तरिका नि अलिकति हामीले सृष्टिकर्तालाई खोज्यो भने परमेश्वरले चाहिँ अझ दस कदम अगाडि बढाउनुहुन्छ उसलाई चाहिँ वास्तवमा खोज्ने त परमेश्वर हो है परमेश्वरले पहिला खोज्नु भयो अनि हामीले उहाँलाई खोज्ने कर्नेलियस परमेश्वरको डर मान्ने मान्छे थियो अनि ऊ चाहिँ परमेश्वरलाई चिन्न चाहन्थ्यो तिरबहादुर देवान ठिक त्यस्तै थियो उसको जीवनीमा लेखिएको छ उसको गाउँमा बस्दा बस्दा उसको मनमा चाहिँ झन्झन झन्झन यो सृष्टिकर्ता परमेश्वरलाई चिन्ने मन भयो अनि उसले के निर्णय गर्यो भने यो गाउँमा म बसिरह्यो भने त म चिन्ने छैन है कसैलाई पनि थाहा छैन यहाँ म जान्छु यहाँ अनि उसले विराटनगर गए तल तराईमा छ अनि त्यहाँ केही समय बसेपछि उसले भन्यो होइन अझ मेरो खोजीमा अगाडि बढ्नुपर्छ अनि ऊ चाहिँ बोर्डर क्रस गरेर इन्डिया पुग्यो जोगबानी अनि त्यहाँ चाहिँ बिरामी परेर थला पऱ्यो अनि उसले सोच्यो मेरो अब खोजीको अन्त यही भयो अब म मर्ने भएँ तर परमेश्वरको योजनामा चाहिँ समुद्र पारीबाट एकजना गोरो न गोरो छाला भएको निलो निलो आँखा भएको एउटा आइमै त्यहीँ आएको रहेछ ऊ विश्वासी रहेछ अनि त्यहाँ चाहिँ औषधि वितरण हुँदै थियो रोगको कारणले त्यहाँ पुग्यो ऊ अनि ऊ एउटा पर्चा पायो अनि त्यो पर्चा पढ्ने बित्तिकै उसले भने मैले खोजेको थिएँ
परमेश्वरले त्यसलाई भेट्टाउनु भयो धीरबहादुर देवानलाई. अनि नेपालको सबैभन्दा पहिलो प्रचारकहरू मध्ये गनिन्छ धीरबहादुर देवान, डेभिड मुखिया, दाउद मसिया, है उनीहरू तिनजना अब प्रभुमा छन्. अब कर्नेलियस पनि परमेश्वरको डरमा, ऊ चाहिँ परमेश्वरलाई खोज्ने मान्छे हो. तर याद गर्नुहोस् फेरि, कर्नेलियसले परमेश्वरलाई खोज्नुभन्दा अगाडि कर्नेलियसलाई कसले खोजेको? परमेश्वरले. अनि धीरबहादुर देवानको हृदयमा यस्तो इच्छा राखिदिने को? परमेश्वरले. अलिकति फर्क्यो सृष्टिलाई हेरेर, अनि परमेश्वरले उसलाई खिच्न थाल्नुभयो. अनि यो व्यक्ति चाहिँ जानी नजानी भए पनि प्रार्थना गर्थ्यो, धीरबहादुर देवानले पनि त्यही गर्थ्यो. उसको जीवनीमा लेखेको छ, ऊ चाहिँ बिहान उठेपछि उसको मुखसुख भएर चाहिँ यस्तो यो सबै बनाउने लाग्यो. धन्यवाद. त्यति हो जानेको छ होइन. अनि यसरी चाहिँ यो कर्नेलियस पनि परमेश्वरलाई खोजिरहेको थियो. ऊ मुक्ति पाएको थिएन, फेरि मुक्ति पाएको थिएन, तर ऊ चाहिँ मुक्ति पाउन चाहिरहेको थियो. अनि ऊ चाहिँ यहाँ एक अध्याय के अरे एघारको चौध अध्यायमा हेर्नुहोस् त, एघारको चौध अध्यायमा यो पछि पनि जोडिन्छ, तर यो भएको घटनालाई पछि यहाँ सम्झना गराइदिन्छ. तिनले भनेको पत्रुसले तिमीलाई वचनहरू बताउने छन्, कर्नेलियसलाई यस्तो खबर आयो कि परमेश्वरबाट, तिनले तिमीलाई वचनहरू बताउने छन् जसद्वारा तिमीले र तिम्रो सारा घरानाले के पाउनेछ? मुक्ति पाउनेछ. कर्नेलियसले खोजिरहे. अब के भयो, एक दिन तिन बजेको दिउँसोको समय परमेश्वरले कर्नेलियसलाई एउटा स्वर्गदूतद्वारा एउटा सन्देश पठाउनु भयो. हेर्नुहोस् त, दस अध्यायको तिनदेखि छ पद अब पढ्नेछ, दसको तिनदेखि छ. दिनको तीन बजेतिर तिनले दर्शनमा परमेश्वरका एउटा दूतलाई आफूका आइरहेका र आफूलाई हे कर्नेलियस भनी बोलाइरहेका सफासित देखे. अनि जब तिनले उनलाई डिक आएर हेरे, तब तिनी डराएर भने, यो के हो प्रभु? अनि उनले तिनलाई भने, तिम्रा प्रार्थनाहरू र तिम्रा दानहरू सम्झनाका निम्ति परमेश्वरको सामु माथि आइपुगेका छन्. अनि अब जोप्पामा मानिसहरू पठाओ र पत्रुस उपनाम भएको सिमोनलाई बोलाओ. तिनी चाहिँ छाला बनाउने कुनै एउटा सिमोन कहाँ पाहुना छन्, जसको घर समुद्रकै किनारमा छ. तिमीले जे गर्नुपर्छ सो तिनले तिमीलाई बताउनेछन्. स्वर्गदूतले भने कि पत्रुस आएर तिमीले के गर्नुपर्छ बताउनेछ तिमीले मुक्ति पाउनलाई. यहाँ याद गर्नुभयो, स्वर्गदूतले कर्नेलियसलाई सुसमाचार बताएन. कुनै पनि स्वर्गदूतलाई परमेश्वरले सुसमाचार बताऊ भन्नुभएको छैन. तपाईँहरू मलाई मात्र यस्तो सौभाग्य पाएछ हामीले, स्वर्गदूत होइन ले त लाग्छ होला हामीले भन्न पायो भने हामी जान्थ्यौँ. तर उसले त यति मात्र भने कि पत्रुस आएर बताउँछ तिमीलाई. अनि तिमीले चाहिँ पत्रुस, त्यो सिमोन भन्ने पत्रुसलाई चाहिँ बोलाइ पठाओ. अनि परमेश्वरलाई थाहा थियो कि अब पत्रुस गएर चाहिँ कर्नेलियसलाई भेट्नेछ भनेर. पत्रुसलाई थाहा पनि छैन अब, तर परमेश्वरलाई थाहा छ अब पत्रुस चाहिँ कर्नेलियसलाई गएर भेट्नेछ. अनि त्यसैले भोलिपल्ट है सुरु भयो अब यात्रा. कर्नेलियसले तिनजना मानिसहरूलाई चाहिँ पत्रुस कहाँ पठाउँछ. पत्रुस चाहिँ कहाँ छ? जोप्पामा छ है. अनि ती तिनजना चाहिँ यात्रा गर्ने क्रममा परमेश्वरले चाहिँ पत्रुसलाई चाहिँ एउटा पाठ सिकाउनु छ. परमेश्वर एकदम सक्रिय हुनुहुन्छ, गरिरहनु छ है. अनि त्यो महत्त्वपूर्ण पाठ चाहिँ पत्रुसलाई सिकाउनु परेको छ उनीहरू आइपुग्नुभन्दा पनि अगाडि. अब उनीहरू त यात्रा सुरु गर्दैछ है. अनि के याद गर्नुहोस् भने, प्रभु येशु फर्केर स्वर्ग जानुभन्दा अगाडि उहाँले आफ्ना चेलाहरूलाई के भन्नुभएको थियो, अनि पत्रुस पनि त्यहाँ थियो सुन्दाखेरि, मर्कुस 16 15 के भन्नुभएको थियो, सारा जगतमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर. अनि मत्ती 28 पनि सबै जातिहरूलाई है, सबै भनेको सबै जातिहरूलाई चेला बनाऊ इत्यादि. तर सुरुमा चेलाहरूले यो गरेन, सबैलाई सुसमाचार सुनाएनन्, अह गरेनन् उनीहरूले, खालि यहुदीहरूलाई मात्रै सुनाउँथ्यो उनीहरू. अनि पछि हो अघि देखेँ सतावट आएपछि सामरियाहरूलाई सुनाउन गएको छ त्यहाँ फिलिप. तर यहाँसम्म चाहिँ है अन्य जातिलाई भने चाहिँ सुसमाचार गएकै छैन। त्यो इथियोपियाई ऊ पनि के हो भने ऊ त यहुदी बनिसकेको थियो नि त, उसले खतना गरिसकेको थियो होइन इत्यादि, तर खतना नगरेको एउटा अन्य जातिलाई सुसमाचार पुगेको थिएन। अब परमेश्वरले पत्रुसलाई कसरी सहायता गर्नुहुन्छ होला कि सबै मानिसहरूलाई नै सुसमाचार जानुपर्छ भनेको कुरा चाहिँ अब बुझ न भनेर परमेश्वरले चाहिँ प्रभु येशूले पत्रुसलाई कसरी बुझ्न मद्दत गर्नुहुन्छ अब हेर्नेछौँ। दिउँसोको समय पत्रुस घरको माथि कौसीमा चाहिँ प्रार्थना गर्न जान्छ। हेर्नुहोस् त दश अध्यायको नौ पद, के अरे हामी के अरे सात पददेखि पनि पढौँ है, पठाएको घटना पनि यहाँ पढौँ। अनि जब तिमीसँग भनेको कर्नेलियससँग बोल्ने स्वर्गदूत विदा भए, तब कर्नेलियसले आफ्ना घरका नोकरहरूमध्ये दुईजनालाई र तिनको सेवामा नित्य लागिरहनुमध्ये एक भक्त सिपाहीलाई गरेर तिनजनालाई बोलाए, अनि तिनीहरूलाई यी सबै कुराहरू बताएपछि तिमीले तिनीहरूलाई जोप्पामा पठाए। अब नौ पद, भोलिपल्ट तिनीहरू यात्रा गर्दै गर्दा उतातिर सहरको नजिकै पुग्दा प्राय बाह्र बजेतिर ठ्याक्कै त्यो समयलाई पर्खनु भयो परमेश्वरले। बाह्र बजेतिर पत्रुस कौसीमा प्रार्थना गर्न उक्ले है। अब प्यालेस्टाइनको घरहरू यस्तो यस्तो परेको हुँदैन हाम्रो देशमा जस्तो, यस्तो हाम्रो यस्तो छाना हुँदैन। माथि गयो भने त्यहाँ चाहिँ सम्म परेको छाना हुन्छ प्रायः, अनि त्यहाँ जान चाहिँ भित्रबाट होइन सिँढी बाहिरबाट हुन्छ प्रायः, बाहिरको भरेङबाट कुरेर जाने। अनि त्यस्तो घरहरू देख्नु भएको छ हाम्रो देशमा पनि होइन। त्यहाँ चाहिँ त्यहाँ किन गएका छन् पत्रुस? प्रार्थना गर्नलाई, प्रार्थनाको व्यक्ति थियो होइन। दिउँसो तपाईँको बानी छ दिउँसो प्रार्थना गर्ने, कुनै पनि बेला समय पाए। ऊ चाहिँ अब पर्खिरहनु परेको थियो, के भने खाना बनाउँदै थियो कि त्यहाँ तल, अनि पर्खिरहँदाखेरि चाहिँ ऊ माथि गए। अनि प्रायः जसो मानिसहरू चाहिँ त्यस्तो कौसीमा चाहिँ यसो आराम गर्नलाई जान्थे होइन, यसो रिल्याक्स गर्नलाई जान्थे, तर पत्रुस चाहिँ प्रार्थना गर्न गए। अनि पत्रुसलाई के भयो हेर्नुहोस् त, दस के अरे अध्यायमा छौँ को दस पदमा, अनि उनी साह्रै भोकाए र खाने इच्छा गरे, तर तिनीहरूले तयारी गर्दै गर्दा उनी अचेत भए। अब खाना नपाएर उफेन्ट भए चाहिँ होइन है, यो चाहिँ यो चाहिँ परमेश्वरले नै उसलाई चाहिँ एउटा अर्कै मानसिक अवस्थामा पुर्याउनु भयो, एउटा विशेष सन्देश उसलाई दिनलाई चाहिँ, उसलाई चाहिँ एउटा दर्शन दिनलाई चाहिँ उसलाई अचेत अवस्थामा पुर्याउनु भयो। एउटा आश्चर्यकर्म थियो पनि। उसले के देख्यो? एघार पदमा लेखेको छ, अनि उनले आकाश उघारिएको र चारै कुना बाँधिएको एउटा ठुलो चद्दर जस्तो पात्रलाई आफूतिर झर्दै गरेको र पृथ्वीमाथि ओह्रालिएको देखे। यसमको दृश्य देख्यो, माथिबाट झरिरहेको छ, चार कुना बाँधिएको छ, अनि यो झरिरहेको एउटा चद्दर जस्तो छ। अनि उसले यसो हेर्छ, के छ त्यसमा? अनि बाह्र पदमा लेखेको छ, त्यसमा त यस्तो पो रहेछ, त्यसमा पृथ्वीका सबै प्रकारको चार खुट्टे जनावर, जङ्गली पशु, घस्रिने जन्तु र आकाशका चराहरू थिए। अनि याद गर्नुहोस् पत्रुसलाई चाहिँ के लागिरहेछ यहाँ पेटमा? भोक लागिरहेछ। अनि परमेश्वरले तेह्र पदमा आज्ञा गर्नुभयो पत्रुसलाई, अनि उनी कहाँ एउटा आवाज आयो, उठो पत्रुस, मारेर खाऊ। पत्रुस भोकाएको थिएन र, तर पत्रुसले मान्यो त खाऊ भन्दाखेरि यहाँ पढ्छौँ चौध पद, तर पत्रुसले भने कुनै रीतिले होइन, हुँदैन प्रभु। अब यो प्रभुलाई पनि हुँदैन, प्रभु भने त सर्वोच्च हो है, अनि उहाँलाई चाहिँ हुँदैन भन्ने यहाँ पत्रुसको आँट आइरहेछ यहाँ। भनेपछि यो एउटा गहिरो छाप छ यो पत्रुसलाई, अनि स्वतः उसले आउँछ, हुँदैन प्रभु यो त। पत्रुसको पहिलाको स्वभाव फेरि देख्छौँ है, तपाईँ कुनै रीतिले क्रुसमा मर्नु हुने छैन भन्दैछ भने जस्तै, उठ पत्रुस मारेर खाऊ भन्दा चाहिँ, तर पत्रुसले कुनै रीतिले हुँदैन प्रभु, किनकि मैले कहिले पनि कुनै अपवित्र वा अशुद्ध वस्तु खाएको छैन है। अब यहुदीहरूलाई वास्तवमा परमेश्वरले दिनुभएको थियो नियमहरू है, कतिपय कुराहरू खानु हुँदैन भनेर है, अनि उसले इन्कार गर्यो। तर परमेश्वरले छ नि, उसले त्यति पत्रुसले खानु भनेपछि फेरि दर्शन दोहोऱ्याइदिनु भयो, फेरि आउँछ बास चद्दर्द है, फेरि हेर्नु त यही है, चार खुट्टे जनावरहरू कसरी जन्तु आकाशको चराहरू जङ्गली पशु सबै छ बा, अनि फेरि पत्रुस उठेर खाओ गर्छ एकचोटि दुईचोटि तिन तिनचोटि भयो यहाँ। अब पत्रुसले कहिले पनि बिर्सिने छैन यो कुरा, परमेश्वरले के सिकाउन खोज्नु भएको यसलाई याद गर्नुहोस्। मोसाको व्यवस्थामा जस्तो कि तपाईँले कुनै बेला लेवीको 11 अध्याय पढ्नुभयो भने त्यहाँ कस्ता कस्ता कुन कुन विशेष पशुहरू थिए जो चाहिँ परमेश्वरले यहुदीहरूलाई है यहुदीहरूलाई चाहिँ नखानु भन्नुभएको थियो, अनि उनीहरूलाई चाहिँ अशुद्ध गर्नु भन्नुभएको थियो। जस्तो कि लेवी 11 साथमा चाहिँ सुँगुर अथवा बुङ्गुर होइन डोजर होइन त्यो चाहिँ अशुद्ध भन्नुभएको थियो परमेश्वरले। अनि परमेश्वरले यो पनि भन्नुभएको थियो कि यो पशुहरू चाहिँ खानुहुन्छ, यिनीहरू चाहिँ शुद्ध पशुहरू हुनु भन्नुभएको थियो, जस्तो कि भेडाको मासु खानुहुन्थ्यो इत्यादि होइन। किन परमेश्वरले इजरायललाई यो दिनुभयो भने किनभने इजरायलीहरूलाई परमेश्वरको चुनिएको विशेष जातिलाई चाहिँ उनीहरूलाई के सिकाउन चाहनुहुन्थ्यो भने शुद्ध अशुद्ध छुट्याउनुपर्छ, पवित्र अपवित्र छुट्याउनुपर्छ, म पवित्र हुँ तिमीहरू पनि पवित्र हुनुपर्छ। अनि उनीहरूलाई चाहिँ दिनदिनको खाने दिनचर्यामा नै उहाँले चाहिँ उनीहरूलाई सिकाउन चाहिँ यो गर्नुभएको थियो है। अनि यो कुरा लेवी 11:44-45 बताएको छ, त्यहाँ चाहिँ पल्टाउँ होला हामी है, लेवी 11:44-45 किन यो खानपिनमा प्रतिबन्धहरूको नियमहरू दियो यहुदीहरूलाई, त्यसको जवाफ चाहिँ लेवी 11:44-45 छ, म पढिदिनेछु। अब म परम प्रभु तिमीहरूका भनेको यहुदीहरूका परमेश्वर हुँ, तिमीहरू आफूलाई अर्पण गरेर पवित्र हौ भनेको अलग हो, किनकि म पवित्र छु, भुइँमा घस्रिने कुनै किसिमको जीवातबाट तिमीहरू अपवित्र नहौ। पत्रुसलाई यो थाहा थियो 44:45 किनकि तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट ल्याउने परम प्रभु अथवा यहोवा मने हुँ, यसकारण तिमीहरू पवित्र हो किनकि म पवित्र छु। त्यसैले खानेकुराको प्रतिबन्धको नियम चाहिँ उनीहरूलाई पवित्रता सिकाउनलाई रहेछ। अब किनभने यहुदीहरूको वरिपरि चाहिँ को बसोबास गर्थे, अन्य जातिहरू जताततै, अनि उनीहरू चाहिँ परमेश्वरबाट अलग, उनीहरू अपवित्र अशुद्ध भएका थिए त्यो अर्थमा। अनि परमेश्वरले चाहिँ यहुदीहरू पनि उनीहरू जस्तै अशुद्ध तरिकाले पापमा जिएको चाहनुहुन्न थियो। लेवी 18:3 कुनै बेला पढ्नुहोस् होइन, उनीहरू जस्तो नगर भन्नुहोस्, एक्चुली पढ्न राम्रो छ त्यहाँ है, लेवी 18:3 अन्य जातिहरूको चालचलनबाट उनीहरूलाई अलग गर्नलाई चाहिँ परमेश्वरले यसका नियमहरू दिनुभयो। लेवी 18:3 लेखेको छ, तिमीहरूले प्रवास गरेको मिस्रीका रीति थिति नमान्नु, अनि अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु, यसकारण त्यहाँको रीतिथिति र विधिहरू पनि नमान्न। त्यसैले परमेश्वरले बेग्लै विधिहरू दिनुभयो। अनि उनीहरू परमेश्वर के चाहनुहुन्थ्यो भने उनीहरूले जानेको भिन्नता राख्न जानेको के शुद्ध अशुद्ध। अनि त्यसैले यहाँ चाहिँ यहुदीहरू चाहिँ पवित्र जाति भनेर चाहिँ अलग गर्नुभयो परमेश्वरले, उनीहरू चाहिँ शुद्ध, तर जो परमेश्वरको जातिहरू होइनन्, परमेश्वरलाई चिन्दैनन् है, पुरा भूतात्मा मूर्ति पूजा ढुङ्गा पूजा गरेर उनीहरू चाहिँ अशुद्ध भए, उनीहरू चाहिँ अन्य जातिहरू है। अब एकछिन यहाँ रोकेर छ नि, अहिले चाहिँ हामी क्रिस्चियनहरूलाई के खानपिनमा कुनै प्रतिबन्ध लगाएको छ? पहिलो तिमीहरू 4 अध्यायमा हेर्नुहोस् त, छैन है कुनै पनि प्रतिबन्ध छ। पहिलो तिमीहरू 4 अध्याय यहुदीहरूलाई हो त्यो नियम दिएको। पहिलो तिमोथी 4 अध्यायमा चाहिँ बताएको छ 4 पददेखि, किनकि परमेश्वरले सृष्टि गर्नुभएको हरेक वस्तु असल छ र धन्यवाद साथ लियो भने कुनै कुरा पनि अस्वीकार गरिने लायकको छैन, किनकि यो परमेश्वरको वचन र केद्वारा पवित्र गरिन्छ। त्यसैले हामी खान अगाडि के गर्छौँ? प्रार्थना गर्छौँ है, विश्वास गर्दै कि परमेश्वरले यो पवित्र गरिदिनुहुन्छ भनेर अलग गरिदिनुहुन्छ। अब अहिले चाहिँ कुनै खानेकुराको प्रतिबन्ध छैन। अब फर्केर जाउँ प्रेरित 10 अध्यायमा। यो दर्शन देख्ने बित्तिकै होइन सक्यो तिन पटक पत्रुसले देख्ने बित्तिकै ठ्याक्कै घरमा को आइपुग्यो होला त्यही तिनजना छाल बनाउने सिमोनको घरमा आइपुगेका छन् लामो यात्रा गरेर दसको सत्रमा हेर्नुहोस् त अब आफूले देखेको दर्शनको अर्थ के होला भनी पत्रुस मनमा अलबल्ल परिरहेकै बेलामा हेर कर्नेलियसबाट पठाएका ती मानिसहरू सिमोनको घरमा सोधपुछ गरी ढोकाकै सामु उभिए अनि पत्रुसले के थाहा पा यिनीहरू त परमेश्वरद्वारा पठाइएका रहेछन् यहाँ बुझ्दै जाँदाखेरि है अनि उसलाई चाहिँ के भएको थियो दर्शनमा परमेश्वरबाट के पठाइएको थियो माथिबाट चद्दरमा विभिन्न पशुहरू है अशुद्ध पशुहरू उसले खान्ने अशुद्ध पशुहरू अनि यहाँ चाहिँ अन्य जातिहरू पठाउनु भएको छ परमेश्वरले है अब पत्रुसको मनमा चाहिँ दुई र दुई जोडेर चार हुन्छ भन्ने चाहिँ उसले चाहिँ बुझ्न थालिरहेछ होइन उसले अर्थ चाहिँ अब लगाउन थालिरहेछ है किनभने यहाँ पढ्दै जाँदाखेरि के पढ्छ हेर्नुहोस् है यहाँ पढौँ दश अध्यायको अठार पद र पत्रुस उपनाम भएको सिमोन यही पाहुना भई बसेका छन् कि भनी बोलाएर सोधे उन्नाइस पद पत्रुसले दर्शनको विषयमा सोचिरहेको बेलामा आत्माले उनलाई भन्नुभयो फेरि पवित्र आत्माले भरिरहेछ डोर्याइरहेछु हेर तिनजना मानिसहरूले तिमीलाई खोजिरहेका छन् यसकारण उठ र तल ओर्ल अनि केही के नगरिकन शङ्का नगरिकन तिनीहरूसँग छ किनभने मैले तिनीहरूलाई पठाएको हुँ पत्रुसलाई निकै सहायता गर्नुभएको छ परमेश्वरले उसलाई बुझाउनलाई एक्काइस पद तब पत्रुस कर्नेलियसबाट उनी कहाँ पठाएको मानिससँग ओर्लेर आएर भने हेर जसलाई तिमीहरू खोजिरहेछौ त्यो मनै हो के कारण छ जसका निम्ति तिमीहरू आएका छौ किनभने पत्रुसलाई थाहा छैन है है परमेश्वरले त्यो चाहिँ बताउनु भएको छैन उसलाई बिस्तारै क्रमिक रूपमा सहायता गरिदिनेछ अनि बाइस पदमा अनि तिनीहरूले भने सुविधार कर्नेलियस धर्मी परमेश्वरको डर मान्ने र सारा युदी जातिको बीचमा सुनाम भएका मानिस हुनुहुन्छ पत्रुस नलागि भनेर यसो भने अघि है उहाँले तपाईँलाई आफ्नो घरमा बोलाउनु र तपाईँबाट वचनहरू सुन्नु भन्ने परमेश्वरबाटको चेतावनी एउटा पवित्र स्वर्गदूतद्वारा पाउनुभयो अब पत्रुस चाहिँ यो अन्य जाति मानिसलाई भेट्न तयार भयो हेर्नुहोस् त तेइस पद तब उनले तिनीहरूलाई भित्र बोलाए तिनीहरूलाई सत्कार गरे अशुद्ध अन्य जातिहरूलाई यहुदीहरूको सोचाइ भयो क्या अनि भोलिपल्ट पत्रुस तिनीहरूसँगै हिँड्छन् र जोप्पाका केही भाइहरू उनका साथ लागे अब हामी चाहिँ के गर्नु पर्ला भने अनि बाँकी भाग चाहिँ यसपछिको भागमा अध्ययन गर्नु राम्रो हुन्छ होला कि जस्तो लाग्यो मलाई अलिकति लामो हुनसक्छ अनि पत्रुसलाई जस्तै भोक लाग्न सक्छ ठ्याक्कै बाह्र पनि भइसक्छ हुन्छ है परमेश्वरले चाहिँ यहाँ ठुलो काम गरिदिनु थियो दस अध्यायको घटना चाहिँ एकदम डिटेलमा बताउनु भएको छ पवित्र आत्माले अनि यो घटना फेरि दोहोऱ्याउनु पर्ने हुन्छ पछि यो महत्त्वपूर्ण छ अनि कसरी सुसमाचार तपाईँ र म कहाँ आइपुग्यो हाम्रो इतिहास यहाँ सुरु हुन्छ हामी जो अन्य जातिहरू परमेश्वरको सुसमाचार फैलिरहेको छ है